نبی صلی اللہ علیہ وسلم نے فرمایا، قیامت کے روز علماء کی سیاہی اور شہداء کے خون کا وزن کیا جائے گا، تلے گی نامِ اعمال میں، یہ تلے گی سیاہی. سبحان اللہ. بعض علماء کے فرماتے ہیں کہ علماء کو یہ فضیلت حاصل ہے کہ ان کی سیاہی کا وزن شہداء کے خون سے زیادہ ہوگا، حالانکہ شہید کے لیے اس کا خون اعلیٰ اور عالم کے لیے اس کی سیاہی ادنا ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا، تفقہ فی الدین، یعنی دین کے بارے میں غور کرنا، تدبر کرنا. تفقہ فی الدین سے بڑی کوئی عبادت نہیں. اور ایک فقیہ عالم، یعنی غور کرنے والا، مسئلے نکالنے والا، ایک ایک آیت سے چار چار باتیں بیان کرنے والا، ہزار عابدوں سے زیادہ شیطان پر بھاری ہوتا ہے. کیوں؟ شیطان عبادت کرنے والے سے کتنی بدعتیں کرائے گا، کتنے غلط طریقے اسے اختیار کروائے گا، کہیں ریاکاری دکھا دے گا، کہیں شو آف آ جائے گا، کہیں اس سے کسی کی حق تلف کروا دے گا، کہیں اس کی ذات میں کوئی ایسی چیزیں شامل کرا دے گا جس سے عبادت قبول نہ ہو. اس پہ اس کا زور بڑے آرام سے چلتا ہے، اور کچھ نہیں تو فخر ہی ڈلوا دے گا، تیوری چڑھا دے گا، دیکھا ساری رات نفل پڑھتا ہوں، دیکھو اتنا قرآن پڑھتا ہوں، لوگ تو ایسے ہیں. اس کے برعکس ایک عالم شیطان کے قبضے میں کم آتا ہے. یہ نہیں کہ اس کا علم اس کو بچاتا ہے، عالم کا علم اس کو نہیں بچاتا، بلکہ اللہ کی رحمت سے بچتا ہے. یاد رکھیے، کبھی اپنے علم پہ مان نہیں کرنا، کبھی کسی چیز پہ یہ نہیں سوچنا کہ بس یہ چیز میرے اندر آ گئی تو میں بچ جاؤں گی، بلکہ اللہ بچاتا ہے، اللہ کی خاص مدد ہے. مجھے تو ایسے لگتا ہے کہ علم والے اللہ کے سپاہی بن جاتے ہیں، اللہ کی فوج بن جاتے ہیں. ہر جگہ اپنا قانون نافذ کروانے کے لیے کچھ لوگوں کی ضرورت ہوتی ہے نا، تو یہ اللہ تعالیٰ کے ٹیم ممبرز بن جاتے ہیں. اللہ تعالیٰ جو کہتا ہے اس نظام کو رائج کرنے میں علم والوں ہی کا تو ہاتھ ہے. اللہ تعالیٰ ہمیں سچے علم والے کر دے. نبی صلی اللہ علیہ وسلم نے فرمایا، اخلاف یعنی پہلے گزرے ہوئے لوگ، خلف کی جمع ہے یہ، یعنی گزرے ہوئے لوگوں میں اس علم دین کے خامل وہ نیک لوگ ہوں گے جو حد سے تجاوز کرنے والوں کی تحریف اور اہل باطل کے غلط انتساب سے اور جاہل لوگوں کی غلط تاویل کی دین سے نفی کریں گے. یعنی دین کے ناطے سے لوگوں کی ہوئی غلطیاں، لوگوں کے کیے ہوئے غلط مشاہدے، یہ سب ہٹائیں گے. ایک حدیث مبارک میں آیا ہے کہ قیامت کے دن تین طرح کے لوگ سفارش کریں گے، انبیاء، پھر علماء اور پھر شہداء. نیز مروی ہے، یعنی روایت ہے، کہ علماء قیامت کے روز نور کے ممبروں پر ہوں گے. قاضی حسین بن محمد رحمہ اللہ نقل کرتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم سے روایت ہے، یعنی نقل ہے، منقول ہے، جو شخص علم اور علماء سے محبت کرے ساری زندگی اس کے نامے اعمال میں گناہ نہیں لکھے جائیں گے. اب آپ دیکھ رہے ہیں کہ ان میں سے کچھ روایت کے نیچے ضعیف لکھا ہوا ہے، کچھ کے نیچے موضوع لکھا ہوا ہے، تو یہ ساری چیزیں تخریج کے بعد ہوئیں. یہی علم والوں کا کام ہوتا ہے کہ کوئی بھی چیز جب نقل کرتے ہیں تو اس کی پوری سند لکھ دیتے ہیں، لیکن جب کسی چیز میں کوئی دوسری حدیث سے اس کو تھوڑی سی سپورٹ مل جاتی ہے، بعض دفعہ ایک ہی حدیث کسی ایک طریقے سے تھوڑی کمزور ہوتی ہے لیکن دوسری حدیث اس کو سپورٹ دیتی ہے اور کسی قانون سے نہیں ٹکراتی، حرام کو حلال اور حلال کو حرام نہیں کرتی، تو پھر ایسی روایتیں نقل کر دی جانی چاہیے اور ساتھ سے بتا دیا جائے کہ اس روایت کی سند کیا ہے. ہم نے تو اللہ تعالیٰ سے یہی مانگنا ہے کہ یہ سارے فائدے تو ایک طرف، جتنی بھی باتیں اس میں لکھی جا رہی ہیں میں تو ان چیزوں کو اس سے چھوٹا سمجھتی ہوں جو تسکین آپ کو علم کی محفل میں بیٹھ کے ہوتی ہے. علم کے ساتھ جب آپ کا تعلق جڑتا ہے، آپ کی اپنے رب سے ملاقات ہوتی ہے، آپ اپنے رب کو اپنے قریب پاتے ہیں، آپ کو اپنی غلطیاں، اپنے گناہ شیشے کی طرح نظر آنے لگتے ہیں. میری نظر میں تو یہی بہت بڑا فائدہ ہے. آپ اس وقت میں گناہوں سے بچ جاتے ہیں، آپ اس وقت میں غیبت نہیں کرتے، آپ کے اوپر سے بیکار قسم کے بوجھ ہٹ جاتے ہیں، آپ ایک تسکین محسوس کرتے ہیں، ایک ٹھنڈک محسوس کرتے ہیں. تو اس لیے آپ علم کا دامن تھامیں تو اس نیت سے کریں کہ اللہ جو بھی تیری نظر میں اس سے فائدے ہیں تو مجھے اس کا حل کر دے. मुझे बहुत एग्जेजरेशन नहीं करनी, बहुत चीज़ें ना भी मिलें, बस मैं तो इसलिए इल्म के साथ जुड़ना चाहती हूँ ताकि मेरी अपनी ज़िंदगी के अंधेरे भी दूर हो जाएं और मैं कल दूसरों के भी दूर कर सकूं। इब्ने जौज़ी की एक रिवायत लाते हैं कि जिसने आलिम का इकराम किया तो वो ऐसा है जैसे इसने 70 नबियों और 70 शहीदों का इकराम किया। आपने फरमाया, जो शख्स किसी आलिम के पीछे नमाज पढ़े वो ऐसा है जिसने नबी सल्लल्लाहु अलैहि वसल्लम के पीछे नमाज पढ़ी, और जिसने नबी सल्लम के पीछे नमाज पढ़ी वो बख्श दिया गया। इमाम शर्मसाही अल मालकी ने अपनी किताब नज़मुल दुर के आगाज़ में ये रिवायत नकल की है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने आलिम की तज़ीम की इसने गोया अल्लाह ताला की तज़ीम की, और जिसने आलिम की इहानत की इसने गोया अल्लाह ताला और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम को कम दर्जा ख्याल किया। क्योंकि आलिम बात तो अल्लाह की करता है। अब यहाँ जिस जगह भी आलिम का लफ्ज़ आएगा, आप इसको सुनते वक्त जहन में वही रखिएगा, अल्लाह से डरने वाला आलिम और कुरान और सुन्नत का इल्म रखने वाला। आलिम होता ही वो है कि जो अपनी निस्बत अल्लाह और उसके रसूल से जोड़े, किसी दूसरी तरफ नहीं। हज़रत अली रज़ी अल्लाह ताला अन्हु फरमाते हैं कि इल्म के अज़ीम शान होने के लिए यही एक बात काफ़ी है कि जो इसमें कमाल नहीं रखता वो भी इसका दावेदार है, और अपनी तरफ इल्म की निस्बत से खुश होता है, और जहालत की मजम्मत में यही एक बात काफ़ी है कि खुद जाहिल शख्स इससे बरात का इजहार करता है। समझे बात को? यानी जिसके से इल्म नहीं भी होता ना, वो भी अपने आप को इल्म वाला कहलाना चाहता है, उसको खुशी होती है, और जाहिल चाहे जाहिल है लेकिन कभी नहीं चाहता कि लोग उसको जाहिल कहें। बाज़ उलमा फरमाते हैं, बेहतरीन नेमत अक़ल और बदतरीन मुसीबत जहालत है। अबू मुस्लिम अल-खौलानी फरमाते हैं, उलमा ज़मीन पर ऐसे हैं जैसे आसमान पर सितारे के जब नमूदार हों तो लोग इसकी रोशनी में रख पाते हैं, और जब छुप जाएं तो लोग सरगर्दां होते हैं। सच है ना, इल्म वाले इल्म की रोशनी फैलाते हैं, लोग कितनी चीज़ों में खैर पाते हैं, और जहां इल्म वाले नहीं होते वहां देखिए कि लोगों को बाज़ दफ़ा सही नमाज़ पढ़ने का तरीका भी नहीं आता। अबुल अस्वद अद्दौली रहमतुल्लाह अलैह फरमाते हैं, इल्म से ज़्यादा कोई कीमती चीज़ नहीं, बादशाह लोगों पर हुक्मरान हैं और उलमा बादशाहों पर हुक्मरान है। ये बड़ी काबिले गौर बात है। बादशाह जो होते हैं ना, वो लोगों पर हुक्मरानी करते हैं, लोगों को माननी पड़ती है उनकी बात, जबकि उलमा बादशाहों पर हुक्मरान है। यानी बाद जगह देखा गया कि लोग अपनी हाजात के लिए बादशाहों के पास जाते हैं, जबकि बादशाह इल्म वालों के पास आते हैं अपनी मुरादें पूरी करने, अपने मसले पूछने। तो फिर इल्म वाले की शान तो बादशाह से ज़्यादा हुई ना। हज़रत वहाब रहमतुल्लाह अलैह फरमाते हैं, इल्म की बरकत से खसीस आदमी यानी कम दर्जे का आदमी, बाशर्फ बेकदर इंसान बाइज्ज़त, नादार शख्स मालदार और बेवक़त बावजाहत हो जाता है। यानी इल्म इंसान को इज्जत देता है, बाइज्ज़त बनाता है, माल भी देता है, और जो बेवक़त शख्स होता है अल्लाह ताला उसको वजाहत वाला बनाता है। और सच है, हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु का कौल याद आ रहा है, कहा करते थे अपने आप को मुखातिब करके, ए अबू हुरैरा तू क्या था? कबीला दौस का एक गुलाम, बकरियां चराता था, सफ़र होता तो उनके सफ़र की जगह ठीक करता, वो पड़ाव डालते तो उनकी जगह ठीक करता, उनके जानवरों को पकड़ता, वो चल पड़ते तो उनके पीछे पीछे चलता, और आज अल्लाह ने तुझे इल्म की वजह से क्या शान दी कि लोग तुझे अमीरुल मोमिनीन फिल हदीस के लक़ब से पुकारते हैं। इल्म ने उनको हदीस में मुकाम हासिल करवाया कि सबसे ज़्यादा हदीसें रिवायत करने वाले बन गए। अगर इल्म ना होता तो आज अबू हुरैरा रज़ी अल्लाह अन्हु को कौन जानता, वो तो किसी जंग में भी नहीं जाते हुए दिखते। लेकिन इल्म ने उनको कितनी शान दी, कोई तफसीर कोई हदीस की किताब ऐसी नहीं दिखती कि जिसमें हज़रत अबू हुरैरा का जिक्र ना हो। तो लिहाजा सच्चे दिल से इल्म की तरफ आएंगे, आपके कॉम्प्लेक्स दूर होंगे। बहुत सारे लोग हैं जो कॉम्प्लेक्सेस में रहते हैं, बस लोगों को अपने दूसरे भाई बहनों की नस्बत एहसास से कमतरी होता है, मुझे ये नहीं मिला, मेरी शक्ल अच्छी नहीं, मेरा कद अच्छा नहीं, मेरी नाक मोटी है। ऐसे तमाम टूटे हुए लोग अपने आप को इल्म से जोड़ लें, اللہ تعالیٰ ایسی عزت دے گا، ایسی شہرت دے گا، ایسی عزت دے گا کہ ساری زندگی کی محرومیوں کا ازالہ ہو جائے گا انشاءاللہ تعالیٰ. حضرت معاذ رضی اللہ عنہ فرماتے ہیں کہ علم سیکھو، کیونکہ علم کا سیکھنا خشیت ہے اور اس کی طلب عبادت ہے، اس کا تکرار تسبیح ہے، اس کے بارے میں بحث کرنا جہاد ہے، اور اس کا صرف کرنا قربت ہے، اور نادانوں کو سکھانا صدقہ ہے. یعنی جتنا انسان علم سیکھتا ہے خشیت آتی ہے. آپ کے اندر آ رہی ہے؟ چیک کریں، قرآن کا سفر آپ کو اللہ کی خشیت بڑھا رہا ہے آپ کے دل میں کہ نہیں؟ انشاءاللہ بڑھ رہی ہوگی. نہیں بڑھ رہی تو دعا کیجئے کہ اللہ مجھے اپنی خشیت دے، اپنا خوف دے. علم کی طلب عبادت ہے. کئی دفعہ آپ کو احساس نہیں ہوتا کہ عبادت کے لیے وقت نہیں ملتا، ہمت نہیں رہتی، توجہ بڑھ جاتی. آپ عبادت میں جاتے ہیں پھر دل آتا ہے ہائے کچھ پڑھ نہ لو، اچھا کیا کروں، نفل پڑھوں یا قرآن پڑھوں، اچھا ناظرہ پڑھوں یا تفسیر پڑھ لوں، اچھا سبق بھی دیکھنا ہے، اچھا سبق کو نہ دیکھوں. انشاءاللہ پورے شرح صدر کے ساتھ علم کے راستے پہ جمے رہیے. اگر آپ 5-6 پارے نہ بھی پڑھ سکیں اور علمی طور پہ 1 پارہ بھی پڑھ لیں، انشاءاللہ اللہ تعالیٰ اس میں بھی آپ کے لیے برکت ڈال دے گا. حضرت فضیل بن ایاز فرماتے ہیں کہ علم سکھانے والے عالم کا آسمانوں میں بکثرت ذکر کیا جاتا ہے. اللہ اکبر، ذکر خیر ہی ہوگا نا، آسمانوں میں کسی کی برائیاں تو نہیں ہوں گی. کتنا انسان جاتے ہیں نا، لوگ میری باتیں کریں، کوئی آپ کی بات کرے، آپ اس سے پوچھیں اچھا آپ کی بات ہوئی تھی، کیا ہوئی تھی، کیا کہہ رہے تھے، اللہ تعالیٰ آسمانوں پہ بات کرتا ہے ان کی. حضرت سفیان بن عیینہ رحمت اللہ علیہ فرماتے ہیں، اللہ تعالیٰ کے ہاں لوگوں میں سب سے بلند مرتبہ رکھنے والے انبیاء اور علماء ہیں. آپ نے فرمایا، دنیا میں کسی کو نبوت سے زیادہ افضل چیز نہیں دی گئی، اور نہ ہی نبوت کے بعد علم و فقہ سے زیادہ افضل اور اعلیٰ چیز کسی کو عطا ہوئی. کسی نے عرض کیا کہ یہ علم و فقہ کن سے حاصل کیا جائے؟ فرمایا، تمام فقہاء کرام سے. حضرت سہل رحمت اللہ علیہ فرماتے ہیں، جو شخص یہ چاہے کہ وہ انبیاء کی مجالس کو دیکھے تو اسے چاہیے کہ علماء کی مجالس کو دیکھ لے، اس بات سے ان کے مرتبے کا اندازہ لگا لو. کیونکہ نبی تو نہیں ہے نا، تو علم کی محفلیں ان محفلوں کی یاد دلاتی ہیں جہاں اللہ کے نبی اور ان کے ساتھی بیٹھا کرتے تھے. امام شافعی رحمت اللہ علیہ فرماتے ہیں، اگر عمل کرنے والے فقہا یعنی علماء اللہ کے اولیاء نہیں تو پھر اللہ کا کوئی بھی ولی نہیں. یعنی اصل ولی اللہ کون ہے؟ جو علم کے ساتھ تعلق جوڑتا ہے. ہمارے ہاں ولی اللہ کی اصطلاح ان لوگوں کے لیے ہے جو گلے میں مالا ڈال لیں، لمبا چوغا پہن لیں، لمبے بال ہیں اور بیٹھ کے اللہ ہو کرتے رہے، سر دھنتے رہے. نہیں، علم والا اللہ کا دوست ہوتا ہے، اللہ ان کا دوست ہے اور وہ اللہ کے دوست ہیں. اور یہ کیسے ہو سکتا ہے آپ سارا دن رب کی بات کرتے رہیں اور رب سے آپ کی خود دوستی نہ ہو؟ حضرت ابن عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، فقہ کی مجلس میں بیٹھنا 60 سال کی عبادت سے زیادہ بہتر ہے. حضرت سفیان الثوری فرماتے ہیں، فرائض کے بعد طلب علم سے زیادہ افضل کوئی چیز نہیں. امام زہری فرماتے ہیں، فقہ کے برابر کوئی عبادت نہیں. یعنی تفکر، غور. اس کے برعکس اگر آپ دیکھیں تو آج ہمارے ہاں کیا ہوا ہے، عبادت کا زور ہے یا علم کا؟ پچھلی صدی پہ جا کے دیکھ لیں، نظر ڈالیں پیچھے، ہمارے عموماً لوگوں کو کس چیز کا شوق ہے، حافظ بننے کا یا عالم بننے کا؟ حافظوں کے ساتھ نسبتیں جوڑنا پسند کرتے ہیں اس نعت سے کہ اچھا میرے لیے دعا کرنا اور مجھے یہ کرنا، یہ علم والے. بعض والے پورا قرآن پڑھ لیتے ہیں لیکن ان کو نماز کا ترجمہ بھی نہیں آتا. نہیں بدلیں گے. کئی مائیں ایسی ہیں اس بات پہ پریشان ہیں کہ بچے حفظ کر چکے ہیں اس کے باوجود نماز نہیں وقت پہ پڑھتے، غلط چیزوں میں رجحان جا رہا ہے، حافظ غلط حرکتوں میں پائے گئے. لیکن سچے علم والا، اس کی نگاہیں جھکیں گی، اس کی آنکھوں میں شرافت ہوگی. کیوں؟ اس نے شعور سے رب کو پایا ہے. حضرت ابو ذر اور حضرت ابو ہریرہ رضی اللہ عنہما فرماتے ہیں، علم کا ایک باب سیکھنا ہمیں نفل نماز کی 1000 رکعت پڑھنے سے زیادہ پسند ہے، اور علم کا ایک باب جاننا، اس پر عمل کیا جائے یا نہ کیا جائے، ہمیں نفل نماز کی 100 رکعت سے زیادہ پسند ہے. मैंने देखा है हमारे यहाँ एक ट्रेंड है, ज़रा कोई काम मुश्किल में फंसा, किसी मुश्किल में फंसे, 100 नफलों की नियत कर ली, 50 की कर ली। मुझे एक दफ़े खातून मिली, कहती मैं बड़ी परेशान हूँ, क्यों? कि मेरे सर पे हज़ारों की तादाद में नफिल हैं। क्यों भाई, क्या हुआ? वो ज़रा सी बात होती थी तो नफिल की मन्नत मान लेती थी। बच्चे को घर आने में देर हुई, अल्लाह ताला मैं 50 नफिल पढ़ूंगी। अच्छा ये हुआ, शौहर के कोई मसला आ गया, 100 नफिल पढ़ूंगी। कहने लगी कि अब मेरे सर पे हज़ारों की तादाद में नफिल हैं और मेरे अंदर ताकत नहीं, मैं क्या करूँ? मैं नफिल पढ़ती हूँ तो मेरा मियाँ नाराज़ होता है, वो मुझ पर गुस्सा करता है। ऐसा नहीं करना चाहिए। इल्म की बात नवाफिल से बढ़ जाती है, क्योंकि एक बात सुनी हुई बात दफ़ा आपके अमल को बदल देती है। मस्कुरा यानी जो भी फ़ज़ाइल ज़िक्र किए गए, इनसे ये बात वाज़े हो जाती है कि अल्लाह ताला की रज़ा के लिए इल्म के साथ मशगूल होना नफली और बदनी इबादत से अफज़ल है। जैसे नफिल नमाज पढ़ना, रोज़े रखना, तस्बीह और दुआ वगैरह करना। इसलिए कि इल्म का नफ़ा आम है, सबको पहुँचता है। सच है ना? एक इल्म की बात होती तो कितनों के घरों में रोशनी आती है। इसके बरक्स अगर आप इबादत करते रहें तो वो आप तक ही रहेगा ना। कहते हैं कि सबको इसका नफ़ा पहुंचता है, ख़ुद साहिब इल्म को भी इसका नफ़ा होता है और तमाम लोगों को भी इसका नफ़ा पहुंचता है। जबकि नफली इबादत का नफ़ा सिर्फ़ इबादत गुजार तक महदूद रहता है, नेज़ इल्म से ही इबादत की इसलाह और दुरुस्तगी वाबस्ता है। यानी इबादत की दुरुस्तगी इल्म पर वकूफ़ है। यानी आप इबादत करें भी तो दुरुस्त कब करेंगे? इसका आपको कैसे पता चलेगा? जब आपको उसका इल्म होगा। जबकि खुद इल्म इबादत पर मौकूफ़ नहीं। सुभान अल्लाह। यानी इल्म सीखने के लिए इबादत करना कोई लाजिम नहीं, कोई ख़ास इबादत नहीं है कि आप वो करें तो फिर इल्म सीखें। इबादत इल्म की मुख्ताज है, इल्म इबादत का मुख्ताज नहीं। नीज़ इसलिए कि उलमा अम्बिया अलैहिमुस्सलाम के वारिस हैं, जबकि ये मर्तबा आबदीन यानी सूफिया कराम को हासिल नहीं। नीज़ इसलिए कि आलमे दीन की इताअत दूसरे पर वाजिब है। इल्म का असर साहिब इल्म की वफात के बाद भी बाकी रहता है, जबकि नफली इबादत का सिलसिला आबिद की मौत से मुनक़ते हो जाता है। नीज़ इल्म की बका में शरीयत का अहया यानी ज़िंदा होना और आसारे मिल्लत का तहफ़्फ़ुज़ वाबस्ता है। यानी मिल्लतें जो चली जाती हैं उनके आसार महफूज हो जाते हैं। तो बात ये है, इल्म के साथ ताल्लुक़ जोड़ना है। जितनी अल्लाह ताला तौफीक दे उतना ही ज़्यादा इसके साथ जुड़ते जाएं, फ़ायदा होगा और अल्लाह ताला फिर आपके लिए आसानियाँ भी करेगा। फिर ये कुछ इसमें थोड़ी सी बात लिखते हैं, कहते हैं कि इस किताब में इल्म और साहिब इल्म के जो फ़ज़ाइल बयान हुए वो सिर्फ़ नेक, मुत्तकी, परहेज़गार, अमल करने वाले उलमा के मुतल्लिक हैं, जिनका हसूल इल्म से मकसद सिर्फ़ अल्लाह की रज़ा जोई और जन्नत नाईम में उसका कुर्ब हासिल करना है। इन फ़ज़ाइल का ताल्लुक़ ऐसे लोगों से नहीं जिनका हसूल इल्म से मकसद अल्लाह ताला की रज़ा जोई की बजाय दुनियावी अगराज़ या मालो जाह का हसूल या मुरीदैन और तुलबा की कसरत या कोई और बुरी नीयत हो। यानी ये कहना कि हमारे मुरीद ज़्यादा हो जाएँ, हमारे स्टूडेंट ज़्यादा हो जाएँ, इस पे फ़ख्र करना, ये नियत होगी तो ये सारे फ़ज़ाइल वापस चले जाएंगे। नबी सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, जो शख्स इसलिए इल्म हासिल करे ताकि इसके ज़रिए बेवकूफ़ों से लड़ाई झगड़ा करे, या इसके ज़रिए उलमा से बहस और तकरार करे, या इसके ज़रिए लोगों को अपनी तरफ मुतवज्जे करे, तो अल्लाह ताला ऐसे शख्स को जहन्नम में दाखिल करेंगे। तिर्मिज़ी की रिवायत है। अल्लाह ताला हमें ऐसे लोगों में ना करे। आज देखिए अमूमन जहाँ दीन सीखते भी हैं ना, चार लफ्ज़ पढ़ने के बाद शुरू हो जाते हैं बहसें करने, फतवे देने। पूछता कोई इल्म वाले से है, जवाब सुनने वाले दे रहे होते हैं। इतनी कॉमन बीमारी मैंने देखी, मैं हैरान होती हूँ कितना ज़ुबान काबू से बाहर है। इतनी बड़ी ज़िम्मेदारी, पूछे किसी से उसकी जान पे बन जाती है कि अल्लाह ज़ुबान से सही बात निकलवाना, और कहाँ आप उसी जैसे हो के खूब फतवे देते, नहीं नहीं ऐसे नहीं, मैंने सुना था, ये नहीं, मत ऐसा करें। बहस नहीं करनी, झगड़े नहीं करने, बड़ा नहीं बनना, सिर्फ अपनी इस्लाह के लिए सीखें बस। हमारे लिए यही बहुत है कि अल्लाह मेरी ज़िंदगी बदल जाए। आपने फरमाया जो शख्स गैर अल्लाह के लिए इल्म हासिल करे یا اس سے مقصود غیر اللہ کی رضا جوئی ہو تو ایسے شخص کو اپنا ٹھکانہ دوزخ میں ڈھونڈ لینا چاہیے. ترمذی کی روایت ہے. یعنی غیر اللہ کے اللہ کے سوا کوئی بھی پرپس, وہ کوئی عزت پانا بھی ہو سکتا ہے, وہ مال پانا ہو سکتا ہے, وہ شہرت پانا ہو سکتا ہے, وہ بڑا بننا ہو سکتا ہے, وہ ڈگری لینا ہو سکتا ہے. اس لیے یہاں بیٹھے بیٹھے نیت کیجئے, اے اللہ میں نے جو اپنا دامن علم سے جوڑا ہے یہ صرف اور صرف تیری رضا کے لیے ہو, تیری خشیت بڑھے, میرا عمل بہتر ہو, میں تیری نگاہوں میں مقام پاؤں. مجھے اس کے علاوہ کسی سے کچھ نہیں چاہیے, کوئی مال, کوئی عزت, کوئی شکریہ کا ایک بول مجھے نہیں چاہیے. ایسا نہ ہو کہ میرا علم غیر اللہ کے لیے ہو جائے. آپ نے فرمایا جس نے ایسا علم سیکھا جس کے ذریعے اللہ کی رضا حاصل کی جا سکتی ہے, لیکن وہ اس کو اس لیے سیکھتا ہے کہ اس کے ذریعے دنیا کی کوئی غرض حاصل کر لے, تو وہ قیامت کے دن جنت کی ہوا تک نہ پائے گا. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت, قیامت کے روز جن لوگوں کا سب سے پہلے فیصلہ ہوگا, پھر آپ نے تین قسم کے لوگوں کا ذکر کیا. اس میں یہ بھی ہے کہ ایک ایسا آدمی جس نے علم سیکھا ہوگا اور دوسروں کو سکھایا ہوگا اور قرآن پڑھا ہوگا, اسے بارگاہ خداوندی میں پیش کیا جائے گا. اللہ تعالیٰ اس کو اپنی نعمتیں یاد دلائیں گے جس کو وہ پہچان بھی لے گا. پھر اللہ تعالیٰ فرمائیں گے کہ تو نے ان نعمتوں پر کس قدر عمل کیا. وہ کہے گا کہ الہی میں نے تیری خوشنودی کے لیے علم سیکھا اور سکھایا اور تیری رضا کے لیے قرآن پڑھا. اللہ تعالیٰ فرمائیں گے تو جھوٹ بولتا ہے, تو نے اس لیے علم سیکھا تاکہ تجھے عالم کہا جائے, قرآن اس لیے پڑھا تاکہ تجھے قاری کہا جائے. بس وہ کہہ دیا گیا, یعنی جو دنیا میں تو چاہتا تھا وہ تجھے کہہ دی گئی. پھر حکم ہوگا اسے منہ کے بل گھسیٹ کر جہنم میں ڈال دیا جائے. یہ مسلم اور نسائی کی روایت ہے. حضرت حماد بن سلمہ فرماتے ہیں جو شخص غیر اللہ کے لیے علم حاصل کرتا ہے وہ خسارے سے دوچار ہوتا ہے. حضرت بشر فرماتے ہیں کہ اللہ تعالیٰ نے داؤد علیہ السلام کی طرف وحی بھیجی کہ میرے اور اپنے درمیان فسادی عالم کو واسطہ نہ بناؤ, ورنہ وہ شک کے ذریعے تجھے میری محبت سے روک دے گا. یہ لوگ میرے بندوں کے لیے راہزن اور ڈاکو کی حیثیت رکھتے ہیں. تو یہ تھا پہلا باب علم کے بارے میں. اللہ تعالیٰ سے یہ دعا کرنی ہے کہ اللہ ہمیں علم نافع دے. میں جتنی صحیح باتیں تھیں جو تیری نگاہ میں ٹھیک تھیں وہ سارے فضائل علم کی وجہ سے ہمیں بھی عطا کر, اور اگر کوئی بات ایسی ہے اس میں کہ جو صحت کے درجے سے کمزور ہے تو اے اللہ تعالیٰ ہم نے تو اس کو اس لیے پڑھا کہ یہ تیری ایک ایسی بات کے ذمن میں کہی گئی کہ جس سے ہم اپنا تعلق جوڑنا چاہتے ہیں. اور اے اللہ جن لوگوں کا ذکر اس میں کیا گیا کہ جو علم سیکھنے کے بعد بھی شیطان کے ہاتھوں میں آنے لگتے ہیں, تو اللہ تعالیٰ تو ہمارے لیے ایسی تمام چیزوں کو ہم سے دور کر دے, ایسا نہ ہو کہ علم کے نام پہ ہم گمراہ ہو جائیں. اللہ تعالیٰ سے یہی دعا کریں گے کہ آسانیاں فرمائے. آپ کے لیے اس کام پہ ایکٹیویٹی یہی ہے کہ آپ نے اپنے دل کو چیک کرنا ہے, جو علم سے تعلق جوڑا ہے تو کیوں, کیا مقابلے کے لیے. لکھیے, چند باتیں پوچھوں گی, اس کا جواب آپ انشاءاللہ خود اپنے آپ لکھیں گے. میں علم حاصل کیوں کرتی ہوں؟ کیا میں اپنے دوستوں پہ روک ڈالنا چاہتی ہوں؟ کیا میں اپنے خاندان والوں میں شہرت پانا چاہتی ہوں؟ کیا میں دوسروں کا جینا دھوبر کرنا چاہتی ہوں؟ کیا میں موقع اور بے موقع حدیثیں اور آیتیں کوٹ کر کے لوگوں سے واہ واہ سننا چاہتی ہوں؟ کیا میں اس لیے علم حاصل کر رہی ہوں کہ دوسروں کی طرح میں بھی نمایاں ہو سکوں اور کل میں بھی وہی شہرت پا سکوں جو آج کسی کو علم کی وجہ سے ملی؟ اگر ان سب سوالوں کا جواب ہاں میں ہے تو دو نفل توبہ کے پڑھنے ہیں کہ اللہ میری نیت کو ٹھیک کر دے اور مجھے صرف اور صرف اس نیت سے علم حاصل کرنے والا بنا کہ میں تیرا قرب پالوں, تیری خشیت آ جائے میرے اندر, وہ روحانیت آ جائے کہ جو مجھے عمل کرنے پہ مجبور کرے, اور میں اپنی عبادات کو ٹھیک کر سکوں، میں اپنے عقائد کو ٹھیک کر سکوں، میں اپنی خامیوں کو دور کروں، میں اپنے ارد گرد کے اندھیروں کو دور کر سکوں. اور اللہ مجھے کبھی اس بات کی توفیق نہ دینا کہ میں اس مال کو دنیا کی چیزیں پانے کا ذریعہ بنا سکوں. اس کے علاوہ دوسری چیز آپ کے لیے ایکٹیویٹی یہ ہے کہ آپ نے 3 ایسی احادیث نوٹ کرنی ہیں جس کا ذکر اس کتاب میں نہیں آیا. 3 احادیث جو علم کی فضیلت میں ہوں، آپ اس کو نوٹ کریں گے اپنے پاس. اللہ تعالیٰ آپ کے لیے اور میرے لیے آسان کرے. سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.